नमस्ते, स्वागत छ हिमाली स्वरहरूमा। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। तपाईँ इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत सुन्दै हुनुहुन्छ। हिमाली स्वरहरूको यो 162 श्रृङ्खला हो। आजको कार्यक्रम हामीले नेपाली पात्र अनुसार विक्रम सम्बत 2068 साल भाद्र महिनाको 31 गते शनिबार अर्थात् सेप्टेम्बर 17 दिनमा तयार पारेका हौँ। आजको कार्यक्रममा हामी नेपाली भाषी भुटानी परिवारहरूको भावना र विचारहरू समेटिएको कार्यक्रम भाव साङ्ग्रिला, त्यसै गरी विकास सङ्घको बिसौनी र सृजनाका स्वरहरूमा केही कविताहरू सुन्नेछौँ। कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही सुमधुर नयाँ पुराना सङ्गीतहरूले। हिन्दूहरूको महान चाडपर्वहरू अब नजिकै छ। अबको 11 दिनपछि आश्विन 11 गते घटस्थापना परेको छ। त्यसै गरी 16 दिनपछि फुलपाती, 17 दिनपछि महाअष्टमी र 18 गते महानवमी र आश्विन 19 गते विजयादशमी टीका परेको छ। आउँदै गरेको चाडपर्वको अहिलेदेखि नै तपाईँलाई अग्रिम शुभकामना। कार्यक्रमको शुभारम्भ हामी गर्दैछौँ प्रेम गुरागाईले लेख्नुभएको र रामकृष्ण ढकालले गाउनुभएको यो सुमधुर गीतबाट।
सूर्यले भन्छ सगर माथालाई शिखरबाट शान्तिको सन्देश सुनाइदेऊ विश्वलाई पहिलो किरण घामको पर्दा सुन झैँ टल्कने विश्वभरिका मानवलाई मोहनी लाई दिने हो सबै एकजुट हुनु छ। मातृभूमिको विकासका लागि कम्मर कस्नु छ। विश्वभरिका नेपाली सबै एकजुट हुनु छ। मातृभूमिको विकासका लागि कम्मर कस्नु छ। थोपा थोपाले सागर बन्छ आफूलाई जगाऊं। करोडौं हातमा हात मिलाई नेपाल बनाऊं। हो
हिमाली स्वरहरूको यो क्रममा अब हामी प्रस्तुत गर्दैछौँ नेपाली भाषी भुटानी परिवारहरूको सुख दुःख समस्या उहाँहरूको विचार र भावनाहरू समेटिएर हाम्रा साथी अर्जुन प्रधानले तयार पार्नुभएको कार्यक्रम भाव साङ्ग्रिला।
यो हो हिमाली स्वरहरू नेपाली मन र नेपाली पनसँग नजिक।
हाम्रो भुटानको बारेमा कुरो गर्दाखेरि धेरै मन रुन्छ।
भुटानमा बस्दाखेरि साह्रो पिर हुन्थ्यो। आर्मीहरू आउँथ्यो, कुट्नु मार्नु गर्थ्यो, जेलमा लगेर गर्थ्यो। दाजुहरूलाई दिदी बहिनीलाई देखिसक्थेन, आएर हात पछाडि बाँधेर गोथ्यो। तेरो बुढा निकाल, अहिले निकाल।
सुख दुःखको एउटा कथा। बाध्यताले पुनर्वासको क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारहरूको भावना, द इमोसन अफ द साङ्ग्रिला, भाव साङ्ग्रिला कार्यक्रम एक सामग्री अनेकका साथ यहाँहरूले हिमाल ईश्वर अनलाइन रेडियो मार्फत भुटानी पनि नेपाली मन पनि भेट्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुहोला।
सुख दिन आउँछ होला, राम्रो हुन्छ होला। हाम्रो छोराछोरीले पनि एक दिन न एक दिन देखाउँछ, हाम्रो पनि एक दिन न एक दिन दिन आउँछ होला।
कार्यक्रम भाव साङ्ग्रिलामा आज हाम्रा साथी अर्जुन प्रधान, भक्त घिमिरेसँग भुटानी साहित्य, भुटानी नेपाली साहित्यको बारेमा फलाकुसारी गर्दै हुनुहुन्छ। आउनुहोस्, भाव साङ्ग्रिलामा स्वागत गरौँ अर्जुन प्रधानको साथमा भक्त घिमिरेलाई।
उन्नाइस सय 1972 दक्षिण भुटानको सर्बुङ जिल्ला अन्तर्गत गेलुफ्यूमा पिता परशुराम, माता श्याम कुमारीको कोखबाट जन्मिएका उनीहरूका पाँच मध्ये काइलो छोरा 1990 दशकमा सानो उमेर भए पनि नागरिक हक र स्वतन्त्रता तथा भाषा साहित्य र सांस्कृतिक प्रतिरक्षाको लडाईँमा सामेल हुनुभयो। सोही कथित अपराधमा हजारौं भुटानीहरूलाई घरबारबाट पाखा लगाइयो, देशबिन बनाइयो। तिनै देशबाट उच्छेदितहरूमध्ये भक्त घिम्रेको परिवार पनि एक थियो। छिमेकी देशमा शरण लिएर 19 वर्ष शरणार्थी जीवन भोग्दा पनि घिम्रेको साहित्यप्रतिको योगदानमा कहिले पूर्णविराम लागेन। कहिले शरणार्थी शिविरमै शिक्षक बने त कहिले सामाजिक कार्यकर्ता र पत्रकार समेत बनेर उहाँले भाषा र साहित्यको क्षेत्रमा योगदान गरि नै रहनुभयो। तिनै शिक्षक, साहित्यकार, पत्रकार, सम्पादक तथा भुटानी विश्लेषक हुनुहुन्छ भक्त घिम्रे। म आज उहाँसँग विशेष कुराकानी गर्न गइरहेको छु। शरणार्थी जीवन सुरु भएपछि सिख र स्वदेशप्रीतिको सरोकारमा गरिएका अधिकांश अभियानहरूमा समेत प्रत्यक्ष सामेल रहनुभएका घिमरे सन् 1992 देखि 1995 सम्म शरणार्थी जस्तो जीवनको कष्टकर घडीमा युवाहरूलाई भविष्य प्रति आशावादी हुने मनोबल प्रदान गर्दै शिक्षण पेसामा संलग्न रहनुभयो। सन् 1989 देखि 2004 सम्म शरणार्थी इतिहासको पहिलो साप्ताहिक पत्रिका सन्देश साप्ताहिकको सम्पादन गरी देश र जनताले खोजेको प्रजातन्त्र तथा मानव अधिकारको बारेमा औरात्र कलमी आवाज उठाइरहनुभयो। देशभित्रको अस्थिरता र निरङ्कुशताका विरुद्ध साहित्यकार तथा पत्रकार घिमरेले नेपाल र भारतका विभिन्न दैनिक पत्र पत्रिकामा महत्त्वपूर्ण लेख विवेचना र आलेखहरू प्रकाशन गर्नुभएको छ। यसरी नै नेपाली भाषी भुटानीले खोजेको भाषिक तथा सांस्कृतिक अधिकारको बारेमा वकालत गर्दै पेसागत पत्रकारिता थालेका घिमरेले नेपाल र भारतमा सन् 2004 देखि 2007 सम्म लगातार काम गरेपछि साहित्यकार घिमरे अन्तर्राष्ट्रिय पत्रकारितामा राजनीतिक र साहित्यिक विषयकमा अध्ययन गरिरहनु भएको छ। 2010 को अप्रेलमा नेपाल सरकार र शरणार्थी स्वर्गवाला संस्था युएनएसएलको पलकदमीबाट अमेरिकाको बफेलो सहरमा 5 सदस्यीय परिवारका साथ पुनर्स्थापित हुनुभएको छ घिमरे। घर देश र परदेशमा पुनर्वास भएपछि भुटानी साहित्य कुना कुनामा छरिएको वर्तमान परिवेशमा साहित्यलाई संरक्षण तथा संयुक्त गर्नका लागि लगभग 2 वर्षदेखिको निरन्तर छलफल र परामर्श पश्चात जुन 11, 2011 उहाँलाई भुटान साहित्य परिषदको अध्यक्षमा चयन गरिएको छ। यस्तो गरिमय पदमा पुर्याएर भविष्यको सुनिश्चित कलमी लडाईँ सुम्पिएको छ भुटानी समाजले आज उहाँको काँधमा। आज म बहुप्रतिभाका धनी भुटानी साहित्यिक इतिहासले खोजेको एउटा मान्छे भक्त घिमरेसँग बलाकुसारी गर्नेछु। आजको यस कार्यक्रममा भक्त घिमरेज्यूलाई पहिलोचोटि यहाँलाई स्वागत गर्दै कार्यक्रममा प्रवेश गराउँदछु र स्वागतम।
धन्यवाद।
यहाँलाई म पहिलो प्रश्न राख्न गइरहेको छु, भुटानी साहित्य केलाई भन्ने?
भुटानी साहित्य यसलाई भनिन्छ कि जुन साहित्यले भुटानको आत्मा बोकेको छ, भुटानमा भएका हुँदै गरेका र हुनुपर्ने गतिविधि अनि भुटान र भुटानीसँग सम्बन्धित हरेक साहित्यिक क्रियाकर्महरू भुटानी साहित्य हुन्। जुन साहित्यमा भुटान झल्काउने टिपोटहरू, देश दर्शाउने झलकहरू छैनन्, त्यो सामग्री भुटानी साहित्य हुन सक्दैन।
यिनै विषयमा अब यहाँहरूले चाहिँ भुटानी साहित्यको निम्ति चाहिँ गरिरहनु भएको छ, औरात्र कलमहरूबाट आवाज उठाइराख्नु भएको छ। साहित्य परिषद भुटानको स्थापना किन भएको?
हाम्रो समाजको वर्तमान परिवेशलाई सम्हालेर विश्वभरि छरिएका भुटानीहरूको साहित्यिक प्रयासलाई गोलबद्ध गर्दै एकमुष्ट रूपमा भाषिक तथा साहित्यिक सांस्कृतिक रूपान्तरणको अभियान चलाउनलाई यसको स्थापना भएको हो। सबैलाई थाहा छ, आज हामी विश्वभरि छरिएर रहनु परेको अवस्था छ। यसमा हाम्रो एउटा सामूहिक पहिचान, एकीकृत चिनारी हामीले साहित्य मार्फत मात्र दर्शाउन सक्छौँ भन्ने महसुस सबै पक्षलाई भयो र हामीले यस परिषद मार्फत एकीकृत प्रयास गर्ने अभिप्राय राखेका छौँ।
भक्तजी, यसको चाहिँ भुटानी साहित्य चाहिँ कहिले स्थापना भएको अलिकति बताइदिनुहोस् न।
छिटफुट रूपमा साना तिना प्रयासहरू देशभित्रै हुँदा पनि भएकै हुन्। अब धेरै लामो विगतदेखि नेपाली भाषाले भनौँ प्रयोजन देशभित्र पाएको हो, सरकारी कामकाजको भाषा पनि रहेको हो नेपाली भाषा। गर्दै भन्दै अब आन्दोलनको विगत कोट्याउनतिर लाग्ने भन्दा पनि हामीले देश छोड्ने अवस्था जतिखेर आयो 90 को दशकमा, लगत्तै हामीले बृहत रूपमा हाम्रो भाषाको उत्थान प्रवर्धन गरेनौँ भने हामी समाप्त हुन्छौँ भन्ने महसुस गरी शरणार्थी शिविर स्थापनाको लगत्तै नेपाली भाषा परिषद मार्फत हामीले यो काम सुरु गरेका थियौँ र क्रमशः समयको अन्तरालमा विकासक्रम लिएर हामी आज भुटानी साहित्य परिषदसम्म आइपुगेका छौँ र यसरी नै हामी निरन्तर अगाडि विकासको गतिमा बढ्नेछौँ भन्ने आशा छ।
अहिले तपाईँ परिषदको अध्यक्षमा पदमा पनि चयन हुनुभएको छ, अहिले कुनै त्यस्तो कार्यक्रम छुट्टै ठुलो कार्यक्रम गर्ने योजना छ?
छिट्टै कुनै ठुलो कार्यक्रम त त्यति सम्भव नहोला, हामी अहिले सुरुवात बिन्दुमा छौँ। हामी समायोजन र तयारीको क्रममा रहेकाले धेरै ठुल्ठुला कार्यक्रम गर्ने स्थितिमा छैनौँ, तर केही कार्यक्रम अवश्य छन्। कुनै संगठन वा संस्थासित अल्पकालीन योजना र दीर्घकालीन योजनाका कार्यक्रमहरू हुन्छन्। हाम्रा कार्यक्रमहरू अल्पकालीन हुँदै दीर्घकालीन तर्फको क्रमबद्धतामा निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छ, जसलाई यहाँ अङ्कमा छुट्याइएको छ। नियमित रूपमा अनलाइन साहित्यिक पत्रिका सञ्चालन गरिरहने एकमा छ। संस्थाका कागजात एवं भुटानी सर्जकहरूका कृतिहरूलाई वेबसाइटमा अभिलेखीकरण गर्ने दोस्रोमा छ। यस संस्थालाई भुटानीहरू रहेका विभिन्न मुलुकमा विस्तार गर्ने तेस्रोमा छ। संस्थाको सदस्यता वितरण गर्ने र प्रजातान्त्रिक प्रणाली मार्फत निर्वाचन गर्ने अर्को बुँदामा छ। भुटानीहरू पुनर्स्थापित भएका मुलुकहरूमा नयाँ पुस्तालाई नेपाली भाषाको आधारभूत ज्ञान र जातीय संस्कृतिका बारेमा बोध गराउने आवश्यक रणनीति र योजना बनाउने अर्को प्राथमिकतामा छ। त्यसपछि यस संस्थालाई अमेरिकाको कुनै राज्यमा दर्ता गरी वैधानिकता प्राप्त गराउने अर्को बुँदा, त्यसपछि 5 वर्षभित्रमा अन्तर्राष्ट्रिय स्तरको भाषा साहित्य गोष्ठी आयोजना गरी हाम्रो साहित्यिक गतिविधिलाई विश्व सामु चिनारी गराउने भनेर यसरी हामीले अहिले सुरुवाती प्राथमिकताहरू राखेका छौँ। यसरी अब बिस्तारै यी प्राथमिकता र हाम्रा क्रियाकलापहरू पनि अगाडि बढ्दै जानेछन्।
परिषदले कस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिन्छ चाहिँ?
अब यो साहित्यिक संस्था भएकोले गर्दा हरेक साहित्यिक गतिविधिलाई प्राथमिकता दिने कुरा त आइहाल्यो। अब त्यसमा अहिले हामीले अब विगतका कुराहरू सम्झेर तिनै कुरालाई लागू गर्न अलिकति सामर्थ्यले नभ्याउला, किनकि हामी अब विश्वभरि छरिएका छौँ। अहिले संचारको माध्यमलाई प्रयोग गरेर हामीले बेसी धेरैभन्दा धेरै क्रियाकलापहरू अगाडि बढाउनु पर्ने अवस्था छ। त्यसो हुँदाखेरि जसले पनि जुन पनि भुटानीले जुनसुकै हिसाबले सिर्जना गरेका सामग्रीहरू साङ्गीतिक हिसाब भनौँ, साहित्यिक हिसाब भनौँ, अन्य प्रकारले पनि जसरी सिर्जना गरेर राख्नुहुन्छ, उहाँहरूले अब प्रकाशन गर्न सक्नुहुन्न, बाहिर निकाल्न सक्नुहुन्न, त्यस्ताहरूलाई सहयोग गर्दै हामी अगाडि बढ्छौँ। अब भनौँ भाषिक दृष्टिका हरेक गतिविधिलाई हामी प्राथमिकता दिन्छौँ। संक्षेपमा भन्नुपर्दा
भक्तजी, आप्रवासमा रहेका नेपाली साहित्यका अरू संस्थाहरूसँग कसरी हातेमालो गर्नुहुन्छ?
यो सन्दर्भ उठाउँदा हाम्रो पनि बहुमतको भाषा नेपाली भएकोले नेपाली साहित्यिकहरूसित हाम्रो सम्पर्क र हातेमालो अनिवार्य नै हुन्छ। उहाँहरूबाट सहयोग र सदा सहायता हामीलाई अवश्य नै चाहिन्छ। कतिपय कौडा गल्फाहरूमा उहाँहरूकै मार्गनिर्देश समेत हामी अप्नाउन सक्छौँ। यद्यपि हाम्रो सम्पूर्ण पहिचान तटस्थ राखेर मात्र यो सम्भव हुन्छ। मेरो तात्पर्य वा सार के भने, समय परिस्थितिको मातहत रहेर आप्रवासका नेपाली साहित्यिक गतिविधिमा हामी सामेल हुन्छौँ, समावेश हुँदैनौँ। यो कुरा बुझाइमा हुन्छ।
अनि नेपाली साहित्यका त निकै ठुल्ठुला संगठनहरू बनेका छन् नि, यहाँहरू सामेल हुनुहुन्न?
यस प्रश्नको उत्तर मैले अघिल्लो प्रश्नमै समेटे जस्तो लाग्यो।
नेपाली साहित्यमा आफ्नो भूमिका हावी हुनेहरूले भुटानी साहित्यलाई नदेखेको वा देख्न नसकेको भनेर पनि कतिपय भुटानीहरूले प्रतिक्रिया दिन्छन् नि।
यो कुरो प्रतिक्रिया दिनेहरूलाई सोध्नु भए असल हुने जस्तो लाग्यो मलाई। मान्छे संसारमा बेग्लाले अनुहार लिएर जन्मे जस्तै विचार पनि अलग अलग नै लिएर आएका हुन्छन्। सबैलाई कुन कुरा कस्तो लाग्छ नियन्त्रण गर्ने कुरा आउँदैन, तर भुटान र भुटानी हुनुको सवालमा भुटानी साहित्यलाई उपेक्षा गर्ने प्रसङ्गै उठ्दैन। कुनै पनि सच्चा हृदयको भुटानीले मलाई यस्तो लाग्छ।
भुटानी साहित्य भन्नुभएको छ, भुटानभित्र यहाँहरूको पहुँच कति छ?
पहुँचको सवालमा कुरा उठाउँदा, जन्मभूमि हो हामी अधिकांशका लागि र नव पुस्ताका लागि पितृभूमि फेरि भएन। हाम्रै परिवारका कैयौँ सदस्य अझै त्यहाँ छन्। परिस्थितिले हित गर्यो भने हामी भोलिका दिनमा त्यहीँ गएर बिताउन सक्छौँ। हाम्रो भाषा बोल्ने सारा भुटानी छन्। बिस्तारै त्यहाँ प्रजातन्त्रको अभ्यास पनि गरिँदैछ। कथित रूपमा भए पनि रूप पक्षको प्रजातन्त्र अवश्य छ त्यहाँ। अनि आफ्नो देशभित्र कसैको पहुँच नहुने कुरै कहाँबाट उठ्छ र?
परिषदलाई अमेरिकामा दर्ता गर्ने भन्नुभएको छ, अमेरिकामै दर्ता किन गर्ने, नेपालमा दर्ता गरे हुन्न?
यसमा त सजिलो बुझाइछ सबैको। अधिकांश भुटानीहरूको संख्या यहाँ पुनर्वास गराइने भएको छ र विश्वमा धेरैभन्दा धेरै कुरामा सहज पहुँच भएको देश अमेरिका भन्ने गरिएको छ आजसम्म, र त्यो प्रक्रियागत रूपमा छ पनि केही मात्रामा, र यही कारण हाम्रो संस्थालाई यहाँ दर्ता गराउने सन्दर्भ उठेको हो। अरू कुनै
यहाँले अहिले चाहिँ अमेरिकामा किन दर्ता गरिने भन्ने विषयमा यहाँले कुरो उठाउनु भएको छ, तर अन्य देशमा छरिनु भएका भुटानी दाजुभाइहरू जस्तै क्यानाडा, अस्ट्रेलिया, डेनमार्कमा पनि रहनु भएको छ, त्यहाँ चाहिँ दर्ता हुन सक्दैन?
यो कुरा देशको सम्बन्धित कानुन र नियम ऐनहरूमा भर पर्ने कुरा हो, र अब सबै हाम्रा साथीभाइहरू हाम्रो संस्थामा आबद्ध सबै मित्रहरूको राय र परामर्श अनुसार अमेरिकामा दर्ता गर्न लागि हो। अब जहाँ सहज प्रकारले काम गर्न सकिन्छ त्यो हिसाब हेरेर एक प्रकार ले अब निर्णय सामूहिक निर्णय भएपछि यो नै साझा सहमति अनुसार अघि बढेको कार्यक्रम भएकोले गर्दाखेरि अरूतिर दर्ता गर्ने प्रसङ्ग उठ्दैन होला।
भक्तज्यू, परिषदले नेपाली भाषाको मात्र उन्नयन गर्छ कि?
यो कुरो त हामीले भुटान साहित्य परिषदको घोषणाकै क्रममा खुलस्त गरिसकेका छ। खास कुरो भुटानभित्रको हाम्रो पुस्ताले नेपाली भाषाको शिक्षा नपाएर अल्म लिएको छ। निर्वासनमा आएर आज पुनर्वास अन्तर्गत परेका सारा नयाँ पुस्तामा नेपाली भाषाको ठाउँ अङ्ग्रेजी र अन्य भाषाले लिएका छन्। त्यसर्थ हामीले नेपाली भाषामा मात्र अड्डिल लियौँ भने भोलि सबै साहित्यकारहरू नेपालतिर खोज्न जानुपर्ने स्थिति आउन सक्छ। हामीले आफ्नै भानु र मतीहरू जन्माउनु छ एउटा आशयमा, अनि अर्को आशयमा लिङ्कन र गान्धीहरू जन्माउनु छ। त्यसर्थ एउटा भाषामा हामी कदापि केन्द्रित रहने छैन। यद्यपि सबैले के बुझ्नुपर्छ भने हाम्रो मूल कार्य व्यवहार भने नेपालीमै हुनेछ। यो कुरामा सबै स्पष्ट बन्न म अनुरोध पनि गर्दछु।
अब यहाँले चाहिँ आफ्नै भाषाको बारेमा र भुटानमा आफ्नै चाहिँ पहिचान राख्नुपर्छ भन्ने कुरामा त यहाँले जोड दिनुभयो, तर 90 को दशकमा निरङ्कुश सरकारले चाहिँ नेपाली भाषीमाथि दुर्व्यवहार गरेको छ नि, त्यसलाई अब कस्तो जवाब दिनुहुन्छ त?
यो त पक्का हो। अब तत्कालीन सरकारले एउटा निश्चित अभिप्राय राखेर हामी प्रति दुर्व्यवहार गरेको हो, यहाँले भनिहाल्नु हो। तर संक्षेपमा हामीले के बुझ्नुपर्छ भने उसको त्यसो गर्नुको अभिलाषा कहिले पनि हाम्रो पक्षको विकास र उन्नति नहोस् भन्ने मात्र थियो। उसको तात्पर्य नेपाली भाषाको मात्र कुरा होइन, नागरिक हक, प्रजातन्त्र र सांस्कृतिक दृष्टिमा निर्वाध स्वतन्त्रता चाहने अभिव्यक्तिहरू जुनसुकै भाषाका भए पनि निरङ्कुश सरकारका विरुद्ध हुन्छन् र ती सबैका विरुद्ध त्यो सरकार हुन्छ। हाम्रो अस्तित्व र पहिचानका विरुद्ध सरकार लागेको 90 को दशकमा भनेर किटान गर्ने ठाउँ पनि छैन। कार्यगत रूपमा मात्र सरकार 90 त्यसरी प्रस्तुत भएको थियो, तर सोच र योजनामा धेरै पहिलेदेखि यो कार्य जारी थियो। हाम्रो अस्तित्व र पहिचानलाई विश्वव्यापी रूपमा विस्तार गर्न सक्यौँ भने त्यो नै निरङ्कुश सरकारका लागि चुनौती हुनेछ र त्यो नै ठुलो जवाफ पनि हुनेछ।
अन्त्यमा हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। भक्तज्यू, अब तपाईँले चाहिँ घरदेश र परदेशमा छरिनुभएका नेपाली भाषी भुटानी लगायत नेपाली मूलका नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरू जसले हामीलाई संरक्षण गर्नुभयो अनि जसले हामीलाई साहित्य क्षेत्रमा लगाव दिइराख्नु भएको छ र हाम्रो आफ्नो अस्तित्वमा अझ रहनको निम्ति हामीलाई सल्लाह सुझाव दिइराख्नु हुने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अन्त्यमा भन्न छुटेका केही कुराहरू?
लगभग कुरा यिनै हुन्। म सबै सामु एउटा भनौँ अनुनयको हिसाबमा के भन्न चाहन्छु भने समस्त भुटानी आमा बाबा दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष म हाम्रो अस्तित्व रक्षा तथा पहिचानको साझा लक्ष्यमा सबै दत्तचित्त भई समयको सानो अंशलाई उपयोग गर्दै रहौँ भन्ने आग्रह गर्दछु। यसरी नै हाम्रो लागि सारा नेपाली साहित्यका शुभचिन्तक र कलाकर्मी बन्धुहरूबाट सही हृदयता र कतिपय परिस्थितिमा सहकार्य समेत अपेक्षित छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु र यस कुराकानीको अवसरलाई म त्यसतर्फ सङ्केत गर्दछु। अन्त्यमा नेपाली रेडियो अनलाइनका तर्फबाट यो अवसर प्रदान गर्नुभएकोमा यस सञ्चार माध्यमलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
हस्त, धन्यवाद।
धन्यवाद।
उकालो बाँकी छन् सहर घरमा पुग्नु सुबरु छ ताजा आजैको भन सुन हिमाली स्वरहरू।
भर्खरै सुन्यौं भाव साङ्ग्रिला। भाव साङ्ग्रिलामा आजको हाम्रो पाहुना हुनुहुन्थ्यो भक्त घिमिरे। भाव साङ्ग्रिला बनाउनु हुने हाम्रो साथी अर्जुन प्रधानलाई धेरै धन्यवाद। हिमाली स्वरहरूको यो क्रममा अब हामी एउटा पुरानो गीत यहाँ प्रस्तुत गर्दैछौँ। यो गीतमा स्वर छ अरुणा लामाको।
यही संसारलाई यी मान्छे
विकाससँगको बिसौनीमा आज हाम्रा साथी विकास विष्ट नारायण बरालसँग भलाकुसारी गर्दै हुनुहुन्छ। आउनुहोस् एकैछिन विकाससँगको बिसौनीमा सुनौ नारायण बरालसँग गरिएको यो भलाकुसारी।
हिमाली स्वरहरूले सञ्चालन गरेको विकाससँगको बिसौनीमा आज मसँग यस्तो व्यक्तित्व हुनुहुन्छ, उहाँको नाम नारायण बराल, नेपालको पोखराबाट विगत केही समयदेखि न्युयोर्कको क्यू गार्डन भन्ने स्थानमा बस्दै आउनुभएको छ। यहाँको कति वर्ष भयो अमेरिका आउनुभएको?
मेरो 9 वर्ष भयो।
कस्तो किसिमको उद्देश्य राखेर यहाँ आउनुभएको थियो?
त्यही हो, अब म मान्छे इन्जिनियरिङ फिल्डको हो, यहाँ पनि इन्जिनियरिङमा अलि एडभान्स टेक्नोलोजीहरू सिकिएला र आफ्नो आफूले त्यसलाई चाहिँ लिएर नेपालमा युज गरौँला, म्याक्सिमम् 4-5 वर्ष बसिहाल्ला भनेर आएको थियो।
हजुर,
तर यतै नै हरायो।
हजुर, यहाँ पनि अहिले प्रोफेसनल हिसाबले इन्जिनियरिङमै कार्यरत हुनुहुन्छ?
हजुर, म एउटा भोलमा कन्स्ट्रक्सन भन्ने चाहिँ कम्पनी, ठुलो कम्पनी आएको, त्यो कन्स्ट्रक्सन कम्पनीमा म प्रोजेक्ट म्यानेजर छु।
कुन कुन लाइनको इन्जिनियरिङ परिरहेको?
म सिभिल इन्जिनियर हो।
हजुर,
तर हाम्रो कम्पनीले के गर्छ भन्दा एज अ जनरल कन्ट्राक्टर हो।
हजुर,
त्यसमा चाहिँ सबै फिल्डको काम हुन्छ, जस्तो इलेक्ट्रिकल, मेकानिकल, प्लम्बिङ र सिभिल।
आफ्नो क्षेत्र भन्ने सिभिल पर्यो? हजुर
हजुर, मेरो क्षेत्र चाहिँ सिभिल हो।
हजुर, अनि त्यस क्षेत्रमा नेपालीहरू, जस्तै त्यो कम्पनीमा अरू नेपालीहरूले पनि काम गर्नुहुन्छ?
भोलमर कन्स्ट्रक्सनमा गर्नु हुँदैन, पहिलो कम्पनीमा चाहिँ म प्रिफर्ड बिल्डर्समा काम गर्थेँ।
हजुर,
त्यसमा गर्दाखेरि मैले दुईजनालाई मैले आफूले पनि लगेको थिएँ।
हजुर,
त्यहाँ साथीहरू अहिले पनि काम गर्नुहुन्छ।
ए हजुर, राम्रो।
अनि 2-3 जना एसिस्टेन्ट पनि, अरू तल्लो लेभलको साथीहरू पनि मैले लगेको थिएँ।
हजुर, यहाँको बसाइ कस्तो लागिरहेछ, अमेरिकाको बसाइ यहाँलाई?
डेफिनेटली अब नेपालको भन्दा एक किसिमले त आफ्नो हेर्ने दृष्टिकोण हुन्छ। हेर्नुहोस्,
हजुर,
अब यहाँ नेपालको भन्दा यहाँ त अब वातावरण बेसी छैन, र गाडी चलाउन सजिलो छ होइन, र फाइनेन्सियल्ली सजिलो छ, एउटा क्रेडिट इस्टाब्लिस गरिसकेपछि।
हजुर,
अनि पढाइको महत्त्व छ यहाँ होइन, त्यही हो, डिफ्रेन्ट छ नेपालभन्दा, डिफ्रेन्ट छ। नेपालमा जस्तो राजनीतिक तागडी गर्नु पर्दैन,
पर्दैन, एउटा कामको दक्षतालाई हेरेर प्राथमिकता दिइन्छ।
हजुर,
एकदम राम्रो।
डेफिनेटली त्यसमा पनि अब यहाँका अब सेतोले कालोलाई हेर्ने, कालोले सेतोलाई हेर्ने, यहाँका पनि केही कमी कमजोरी छन्, तर त्यस्तो रेडिली चाहिँ त्यस्तो छैन।
हजुर, व्यवहार त हिसाबले त्यस्तो प्रष्ट देखिँदैन,
प्रष्ट देखिँदैन,
तर अन्तरात्मा मान्छेको केही न केही छ। नराम्रो पक्षको बारेमा त्यहाँभन्दा अरू केही छ हाम्रो जस्तै सिस्टम र यहाँको सिस्टममा होइन, हाम्रा संस्कृतिहरू र यहाँको चाहिँ संस्कृतिहरूमा केही फरक पाउनु भएको छ?
अब संस्कृति भनेको हाम्रोमा अब एट्याचमेन्ट बढी छ है,
हजुर,
नेपालतिर एट्याचमेन्ट बाबु छोरा आमा बुवा दाजुभाइहरू
परिवार,
तर यहाँ चाहिँ एट्याचमेन्ट छैन हेर्नुहोस् होइन, अब 17-18 वर्षपछि बच्चाले छोडाइ जान्छ, जुन किसिमको एट्याचमेन्ट हुनुपर्ने हो त्यो छैन होइन, अब त्यो भएर अब हुन त अब त्यो एक किसिमले राम्रो पनि छ होइन, एउटा डिपेन्डेन्ट
व्यक्तिको एउटा व्यक्तित्व विकास गर्न,
इन्डिपेन्डेन्ट हुन चाहिँ सानैदेखि सिकाएको हुन्छ भने उहाँ चाहिँ 30-35 वर्षसम्म पनि दाइले पैसा पठाउला र पढाउँला होइन, त्यस्तो किसिमको डिपेन्डेन्ट हुने बढी त्यो नेचर छ नेपालतिर, यहाँको चाहिँ इन्डिपेन्डेन्ट नेचर
छ, अनि आफ्नो देश कतिको हजुरले अलिकति होइन मिस गरेको जस्तो अनुभव भइरहन्छ?
त्यो त हेर्नुहोस् हामी उहीँ जन्मिएको, म साँच्चै भन्नुपर्दा अझसम्म सपना देख्दाखेरि पनि म नेपालकै त्यो गाई बाख्रा चराकै देख्छु, यहाँको त सपनै देख्दैन मैले,
मन चाहिँ नेपाल,
अनि कम्प्युटरमा बस्यो नेपाल न्युज नहेरिकन हामी केही पनि गरेन
होइन,
अनि सबै नेपाल न्युज सबै सकिसकेपछि बल्ल सिएनएनहरू हेर्नु
होइन, एक्ज्याक्ट कुरो आफ्नो जन्म ठाउँ आफ्नो भाषा संस्कृति होइन सबै ध्यान केन्द्रित हुनु नै भइहाल्यो। अनि अब यहाँ बस्नुभएको छ, नेपाली समुदायहरूसँग यहाँको कतिको चाहिँ नजिकको होइन एउटा भन्नाले कम्युनिटीको बिचमा कतिको समन्वय अब सहयोग अलिकति यो जमघट हुने अब परम्परा होइन यस्तो किसिमको कस्तो पाउनु भएको छ नेपालीहरूको बिचमा?
होइन म पर्सनल्ली भन्दाखेरि म अलिकति क्वाइट किसिमको मान्छे हो है, म नेपालमा चाहिँ त्यस्तो जमघटमा नजाने अनि राजनीति मन नपराउने त्यस्तो किसिमको मान्छे हो म, अब यहाँ आइसकेपछि चाहिँ वास्तवमा किन जमघटमा नजाउँ र भन्ने अलिकति गएपछि चिन्जाने हुने मान्छेहरूलाई मान्छेहरूसँग है वास्तवमा जानु नै राम्रो हुन्छ जस्तो लाग्यो, र अहिले अहिले यो एक वर्ष भयो बढी हुलमिल हुन त हुलमिल भइरहेको छु होइन, र यस्ता कार्यक्रमहरूमा म जाने गरेको छु अहिले
एकदमै। अनि सबै परिवारसितै यहाँ बस्नु भएको छ?
मेरो परिवार नै हुन्छ, मेरो श्रीमती हुनुहुन्छ, नर्स हो झन् है, नर्स तपाईँको राष्ट्रमा छ, अनि छोरा छ, अनि बा बुवा आमा एक वर्ष बसेर जानुभयो,
हजुर
परिवारै छन्।
हजुर अब नेपालबाट यहाँ आउनुभन्दा अगाडि आउने अब आउने नेपाली दाजुहरूलाई कस्तो किसिमको सुझाव दिन चाहनुहुन्छ?
हेर्नुहोस् त्यो अमेरिका आउने भन्ने जुन चाहिँ महत्त्वाकाङ्क्षा हो नि नेपालीहरूलाई मात्र होइन, त विश्वको जुनसुकै मुलुकको मान्छेहरूलाई त्यो
छ,
इङ्ल्यान्डबाट पनि आउन चाहेको छ, अस्ट्रेलियाबाट पनि आउन चाहेको छ, हरेक देशको मान्छे एकचोटि अमेरिका आउन चाहेको छ, त्यही भएर नेपालीलाई म ब्लेम गर्दिनँ होइन, नेपालीहरू यसरी त अविकसित देशमा जन्म लिए होइन, त्यसमा चाहिँ अब यहाँ आउँदैन अब म भन्दिनँ, यहाँ चाहिँ यहाँ आएपछि काम गर्नुपर्छ भन्ने कुरा अवश्य सिक्छन् होइन, म त सक्छु भने आउनुहोस् र केही कमाएर त्यसलाई नै पठाउनुहोस् त्यो भन्छु,
यहाँको प्रविधि
यहाँको प्रविधि लैजानुहोस् होइन, अब होला हाम्रो देशमा अहिले तुरुन्तै जाने फर्कने समय फर्कने स्थिति छैन, तर ढिलो जाँदो होला होइन, के थाहा अब हामी फर्केर जान पनि पर्ने हुनसक्छ,
कति लामो समय बस्ने विचार गर्नुभएको छ यहाँ?
अहिलेसम्म छैन, अब हेर्दै जाउँ प्र्याक्टिकल्ली के भने कुरा एउटा कुरा गरिन्छ, अब प्र्याक्टिकल्ली के हुन्छ भन्दाखेरि जस्तो हाम्रो बुवा आमाले हामीलाई माया गरेर जति यहाँ आउनुहुन्छ नि हामी यहाँ आएपछि यहीँ आउनुहुन्छ
होइन,
त्यस्तै अब हाम्रा छोराछोरी त यहीँ हुन्छ नि, हेर्नुहोस् हामी उहाँ हुर्क्यौँ उतैको माया लाग्छ, छोराछोरीलाई यहाँ जन्मे यहीँको माया लाग्छ, अब हामी कसरी तिनीहरूसँग टाढा हुन सक्छ पनि सक्दैन, त्यो एउटा परीक्षणकै रूपमा छ,
व्यवहारिक कुरा
व्यवहारिक कुरा
भावनात्मक हिसाबले
त्यही त एउटा बोल्ने बोली एउटा बोल्ने ल मेरो नेपालको
भन्न सकिन्छ, टेक्निकल्ली कुरा गर्नुभयो,
जसरी हाम्रो बुवाले हामीलाई माया मानेर यहाँ आउँछन् त्यसै नै हामीलाई छोरछोरीलाई छोड्न सकिन्छ,
हामी छोड्न नसक्ने अवस्था नै
आउन सक्छ होइन, त्यो भएर मैले अहिलेसम्म
भन्न सकिन्छ
परीक्षणकै रूपमा छ,
सबैको त्यही नै हो भविष्यको नेपाल नेपाली नेताहरू नेपालको चाहिँ आर्थिक अवस्था कस्तो कस्तो किसिमले लाँदाखेरि अझ राम्रो होला जस्तो तपाईँको विचारमा लाग्छ?
देश चाहिँ सही मान्छेले हातमा छैन हेर्नुहोस् है। अब अहिले हाम्रो बाबुराम भट्टराईजी आउनुभएको छ, मेरो विचारमा उहाँ चाहिँ सही मान्छे हो
हजुर।
उहाँलाई चलाउन दिन सक्नुपर्छ, दिनुपर्छ, सबै पार्टीले सहयोग गर्नुपर्छ, आफ्नो पार्टी लगायत
हजुर
अरू एमाले काङ्ग्रेस र मधेसी दलहरूले उहाँलाई समर्थन गर्नुपर्ने हुन्छ, किनभने अहिलेको अवस्थामा उहाँ नै एक नम्बर मान्छे हो, उहाँ नै सक्षम मान्छे हो होइन। शिक्षा र आफ्नो चरित्र दुवै रहेर उहाँले देखाइसक्नु भएको छ कि नेपालमै नेपालमै बनेको गाडी चढेर देखाइसक्नु भएको छ, एउटा कुरा त्यो भयो भने अब अरू पार्टीमाहरू पनि अब हाम्रो विष्ट एमालेको हुनुहुन्छ हाम्रो के अरे
गोकर्ण
विष्ट होइन, अब काङ्ग्रेसको चाहिँ
गगन थापा
त्यस्ता
व्यक्तिहरू
चलाउनु दिनुपर्छ। अहिले राज्य सही मान्छेको हातमा परेको थिएन, अहिले पर्न लागेको छ। अब हेरौँ अरू चाहिँ पार्टीहरूले कसरी दिन्छ, यसमा जनताको साथ चाहिन्छ। अहिले जनताले यदि बाबुरामको ट्र्याकलाई अरू पार्टीहरूले चाहिँ चेन्ज गर्न लायो भने जनताको सहयोग चाहिन्छ
हजुर। अनि यहाँ नेपाली भाषा संस्कृति कला विदेशमा आएर झन् अझ बढी खड्किन्छ होइन, त्यो उत्थानको लागि हामी विदेशमा बस्ने नेपालीहरूले कस्तो किसिमको यहाँ भूमिका खेल्नु पर्ला जस्तो लाग्छ?
यस्तै हो, अब जुन चाडबाडहरू हुन्छन् त्यसमा जम्मा हुने होइन, अब हामीलाई त हामीलाई त एकदमै रमाइलो लाग्छ, प्यारो लाग्छ। मेन कुरो के हो भने हामीभन्दा पनि हाम्रो पछिल्लो पुस्ताले होइन पनि हामीले त्यो कल्चर तिनीहरूलाई दिन सकियो भने त्यो महत्त्वपूर्ण कुरा होइन। हामीलाई त अवश्य होइन, हामीलाई दसैँ तिहार जन्मपूर्णिमा भन्दा यीभन्दा हामीलाई के राम्रो छ र? यहाँको त कुनै पनि छैन नि, हामीलाई त कुनैले पनि हामीलाई टच गर्दैन होइन। हामीलाई त हामी त त्यो चाडमै छौँ, तर महत्त्वपूर्ण कुरो के हो भने हाम्रो पछिल्लो जेनेरेसनलाई हामीले यही कल्चर सिकाउनु पर्छ। त्यो हो, अब आफूहरू आउँदाखेरि बच्चाहरू पनि ल्याउने, बच्चा जानु पर्दैन तिमीहरू यहीँ घर बस्न नभन्ने होइन, आउने नेपालीहरू नेपाली बोल्ने, घरमा नेपाली मात्रै बोल्दिने होइन। अब कति मान्छेहरूको साथीहरूको नेपालमा 8 वर्ष भइसक्यो, यहाँ आएर नेपाली नै बोल्न नजानेको छ होइन, त्यो एकदमै कमजोरी हो त्यो होइन। अब हामीले हाम्रो कल्चर भाषा बिर्सन हुँदैन, आफ्नो पछिल्लो पुस्तालाई पनि ट्रान्सफर
गर्नुपर्छ। एकदमै राम्रो सुझाव हो, यहाँको सुझावलाई धेरै धेरै धन्यवाद।
हिमाली स्वरहरू न्युयोर्कबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हो। हामी हाम्रा वेबसाइट मार्फत नेपाली समुदाय वरिपरि भइरहेका हुन गइरहेका विभिन्न गतिविधिहरूको जानकारीको साथसाथमा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको विचार, भावना, गीत, सङ्गीत र कविताहरू र भाषा साहित्यका कुराहरू गर्छौँ। तपाईँलाई हाम्रा कार्यक्रमहरू कस्तो लाग्छ? आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला। हिमाली स्वरहरू मार्फत तपाईँ आफ्नो विचार, आफ्नो व्यापार व्यवसायको बारेमा जानकारी दिन चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्क गर्ने हाम्रो फोन नम्बर हो 3472489426। इमेल मार्फत तपाईँ हाम्रो सम्पर्कमा आउन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो nepalireadio@gmail.com।
नेपालदेखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स, फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ लगन everesttimesnews.com, सबै नेपालीको एभरेस्ट टाइम्स।
नमस्कार, म अर्जुन प्रसाद मैनाली, म एक नियमित रक्तदाता हुँ। म तपाईँलाई वर्षको एकपटक मात्रै भए पनि रगतदान गर्नुहुन अनुरोध गर्दछु। तपाईँले एकपटक दान गर्नुभएको रगतले 3 जनासम्मको जीवन जोगाउन सकिन्छ। रगतदानका बारेमा थप जानकारीका लागि नजिकैको रेड क्रसमा सम्पर्क गर्नुहोला। धन्यवाद।
विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा, वाशिङ्टन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनु। नेपाली पत्रिका विश्व परिक्रमा पढौ। थप जानकारीको लागि फोन नम्बर 7035870795।
उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन्, सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो। छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहान।
सकेको खानी छ, हिरा मोती खन्न पाए हुन्थ्यो, कोइला खानी छ भन्न पाए।
मेरो गाउँ
तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँदो थियो।
बिहान नारीका चुरा बज्न थाल्छन्, थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ। मेरो गाउँ बिस्तार बिउजन छ, पधेरा जान्छ र पानी ल्याउँछ।
सुन्दर कञ्चन र अटल हिमाल
सृजनाका स्वरहरूमा आज हामी सृजनाका यात्राहरूको सेप्टेम्बर महिनाको यात्रामा एकल कविता वाचन गर्नुहुने विद्या विमल बरालले प्रस्तुत गर्नुभएको केही कविताको साथमा विनोद रोक्काले सुनाउनु भएको एउटा कविता हामी यहाँ सुनाउँदैछौँ। सुरुमा विद्या विमल बरालका केही कविताहरूको केही अंश हामी सुनौँ।
मैले यो कविता देशको एउटा सन्दर्भलाई लेखेर देशको राजनीतिक पार्टीहरूको बिचमा सधैँ चाहिँ झगडा भइराख्ने, देशको चाहिँ आन्तरिक कल झगडाहरू पनि भइराख्ने, त्यही भएको हुनाले अब त्यसको मध्यस्थताको लागि के हुनुपर्छ भन्ने सम्बन्धमा मेरो आफ्नो मनमा लागेको कुराहरू होइन त्यसरी चाहिँ मैले प्रकट गरेको छु। पुलहरू भनेर पुलहरू रमाइला घमाइला बस्तीहरू जोड्छन्, छिमेकी भितेरी गाँस्छन्। पुलहरू एक अर्काका बस्तीका सुख सुविधाहरू मात्र लुटेर लिँदैनन्, उनीहरू बस्ती बस्तीका पीठ र पेताहरू पनि बाँडेर लिन्छन्। पुलहरू संस्कृति र परम्पराहरू जोड्छन्, आफ्ना गीत र सङ्गीतका लय र भाकाहरू जोड्छन्। पुलहरू वारी र पारीको मिलन गराउँछन्, माया र प्रीतिका फुलहरू फुलाउँछन्। पुलहरू कमिसन लिँदैनन्, घुस खाँदैनन्, जङ्गली हात्तीहरू डाक्दैनन्, बाघ र भैँसाहरू बोलाउँदैनन्। पुलहरू भर पर्दा विश्वासिला र कृतज्ञ हुन्छन्। पुलहरू इतिहासमा कहिल्यै अन्याय गर्दैनन्। पुलहरू आफ्नो यथास्थान छोडेर अरूलाई धोका दिँदैनन्। पुलहरू आफ्नो मर्यादा अनुशासन तोडेर जताभावी गर्दैन। निरङ्कुश रात औँसीको रात निष्पट्ट अँध्यारो र सुनसान, भुचिलको आवाज गाउँ र बस्ती त्रसित छन्। यो निरङ्कुश रात कतिसम्म लम्बिने हो, यो मुर्दा शान्तिमा कहिलेसम्म निसासिनु पर्ने हो? तर होइन, पहिला जुनकिरीहरू उज्यालो छर्न निस्किए, ताराहरू काला बादलहरू फाल्दै देखिए। हेर लौ चाँदनी हँसिया भएर उदायो, कालो रातका पर्दाहरू चटाचट काटे। पोहोर सालको जाडो मैले हिउँ ओढेर काटे, पोहोर सालको जाडो मैले हिउँ ओढेर काटे, यसपालिको जाडो चाहिँ खेले काट्ने होला। भोटा पनि थोत्रा भए जाडो छेल्न गाह्रो भयो, आगो फुकी तापो भने बुढा पोल्न गाह्रो। खोज्दा खोज्दा पाइन मैले रोजगारीको मुढा, खोज्दा खोज्दा पाइन मैले रोजगारीको मुढा। आर्थिक मन्दीले नै पेलिसक्यो, आर्थिक मन्दीले नै पोलिसक्यो सबै मुढा। ऊर्जा सङ्कट पार्न भने कता कता आँखा गाड्छन्, मुखिया बाजे ऊर्जा खोज्न खाडीतिर गाछन्। पोहोर सालको जाडो मैले हिउँ ओढेर काटे, यसपालिको जाडो चाहिँ केले काट्ने होला। घोटा पनि थोत्रा भए जाडो छेल्न गाह्रो हो, आगो फुकी तापौँ भने मुढा पोल्न गाह्रो। व्यापार घाटा आर्थिक मन्दी बेरोजगारी धेरै, फँसे उतै खाडीतिर मुखिया बाजे धेरै। धेरै गहिरो खाल्टो भयो पुरिने हो कहिले, आशै आसमा बस्दा बस्दा मुढा पाउने कहिले। पोहोर सालको जाडो मैले हिउँ ओढेर काटे, यसपालिको जाडो चाहिँ केले काट्ने।
उहाँको चाहिँ रचना मैले गाउँदैछु।
यो गीतको शीर्षक छ मन हाम्रो सङ्गलो छ। मैले यसलाई आफ्नै किसिमले लगाइदिएको छु, अब मिठै मान्ने होला भन्ने आशा गर्छु। मन हाम्रो सङ्गलो हुन्छ, सङ्गलो हुन्छ माया, हिमाल जस्तै अटल हुन्छ हाम्रो न्यानो माया। मन हाम्रो सङ्गलो हुन्छ, सङ्गलो हुन्छ माया, हिमाल जस्तै अटल हुन्छ न्यानो हुन्छ माया। आई सँगै सारा संसार भुलौँ एकैछिन, दुई दिनको जिन्दगीमा रमौँ एकैछिन, दुई दिनको जिन्दगीमा रमौँ एकैछिन। रात दिन दुःख सुख जिन्दगीको घाम छाया, रात दिन सुख दुःख जिन्दगीको घाम छाया। खुला दिलले नाच्दै गाउँदै लगाइहाल अहिले माया, खुला दिलले नाच्दै गाउँदै लगाइहाल अहिले माया। चोट खपी बस्ने छैन निसा छिनु पर्दा, पराइले मेरो मुटु छुडी लान खोज्दा, पराइले मेरो मुटु छुडी लान खोज्दा। मन हाम्रो सङ्गलो हुन्छ, सङ्गलो हुन्छ माया, मन हाम्रो सङ्गलो हुन्छ, सङ्गलो हुन्छ माया, हिमाल जस्तै अटल हुन्छ हाम्रो न्यानो माया, हिमाल जस्तै अटल हुन्छ हाम्रो न्यानो माया। हुन नदेऊ केही गरे नि जीवनलाई खल्लो, हुन नदेऊ केही गरे नि जीवनलाई खल्लो, रमाइलो घमाइलो जीवन होस् हाम्रो, रमाइलो घमाइलो जीवन होस् हाम्रो। मन हाम्रो सङ्गलो हुन्छ, सङ्गलो हुन्छ माया, हिमाल जस्तै अटल हुन्छ हाम्रो न्यानो माया, हिमाल जस्तै अटल हुन्छ हाम्रो न्यानो माया।
सृजनाका यात्राहरू न्युयोर्कका नेपाली भाषा साहित्य प्रेमीहरूको नियमित यात्रा हो। यो यात्राको आगामी श्रृङ्खलामा अक्टोबर महिनाको पहिलो आइतबारको कार्यक्रममा अनन्त रिसाल आउँदै हुनुहुन्छ एकल प्रस्तुति लिएर। तपाईँ पनि न्युयोर्कमा हुनुहुन्छ भने आफ्नो कथा, आफ्नो कविता र भाषा साहित्यको कुरा गर्न आउनुहोस्। तपाईँ सबैलाई निम्ता छ।
म पनि गैर नेपाली देशले भन्यो, गैर मानिसहरूले देश कब्जा गर्न लागि नाला पानीमा गई भक्ति छापासँगै गैरहरूका विरुद्धमा लडाई गर। देशले भन्यो, गैर मानिसहरूले देश कब्जा गर्न लागे नाला पानीमा गई भक्ति थापासँगै गैरहरूका विरुद्धमा लडाई गर। म सिर ठाडो पारेर पुरी नचाउँदै गैरहरू उपर जाइ लागे, भक्ति थापाले चाहिँ मैले पनि रगत बगाए देशका लागि, भक्ति थापाले चाहिँ मैले पनि रगत बगाए देशका लागि। शासकले भन्यो गैर मित्रहरूका सुरक्षाका लागि रगत बगाऊ, शासकले भन्यो गैर मित्रहरूका सुरक्षाका लागि रगत बगाऊ। मैले पनि लडाईको मैदानमा गजे घलेसँगै खुकुरी झेपी तोपसँग लडी नेपालीको वीरता दर्शाएँ। शासकले भन्यो गैर मित्रहरूका सुरक्षाका लागि रगत बगाऊ, मैले पनि लडाईको मैदानमा गजे घलेसँगै खुकुरी झेकी तोपसँग लडी नेपालीको वीरता दर्शाएँ। नेताले भने गैर कानुनी रूपले जङ्गली देशको शासन लियो, देश नरेश र जनताका लागि लडाई लड। नेताले भने गैर कानुनी रूपले जङ्गली देशको शासन लियो, देश नरेश र जनताका लागि लडाई लड। म पनि खिर बम मल्ल जस्तै गैर मानिसहरूका विरुद्धमा मैदानमा उत्रिएर लडाई लडे। म पनि खिर बम मल्ल जस्तै गैर मानिसहरूका विरुद्धमा मैदानमा उत्रिएर लडाई लडे। राजालाई गद्दी र नेतालाई कुर्सी मा बसाए, राजालाई गद्दी र नेतालाई कुर्सीमा बसाए। राजाले भने मलाई मान्ने पार्टी बाहेक अरू सबै गैर कानुनी हुन्। राजाले भने मलाई मान्ने पार्टी बाहेक अरू सबै गैर कानुनी हुन्। अत सबै पार्टीका गैर मानिसहरूसँग लड। नेताले भने नेताले भने राजा गैर कानुनी हुन्, यिनका विरुद्ध लड, म जनताको छोरो नेताको पक्षमा लडे। नेताले भने राजा गैर कानुनी हुन्, यिनका विरुद्धमा लड, म जनताको छोरा नेताको पक्षमा लडे। फेरि नेताले भन्यो मेरो पार्टी बाहेक अरू सबै पार्टीका मान्छे गैर हुन्। फेरि नेताले भन्यो मेरो पार्टीका बाहेक अरू सबै पार्टीका मानिस गैर हुन्, अत अरू पार्टीका गैर मान्छेहरूसँग लड, हामी दाजुभाइ बाणियौ। हामी दाजुभाइ बाणियौ र एक अर्कालाई गैर ठानी आपसमा लड्यौं। यसरी लड्दा लड्दा रगत सकियो, यसरी लड्दा लड्दा रगत सकियो, देशमा पसिना बगाउने ठाउँ रहेन। यसरी लड्दा लड्दा रगत सकियो, देशमा पसिना बगाउने ठाउँ रहेन। म विदेशी नेताहरूले भने त श्रम बेचेर पैसा कमाउन विदेश गइस, त्यसैले अब त गैर नेपाली भइस। नेताहरूले भने त श्रम बेचेर पैसा कमाउन विदेश गइस, त्यसैले अब त गैर नेपाली भइस। तेरो मूल्याङ्कन मान्छेमा होइन, तेरो मूल्याङ्कन मान्छेमा होइन, अब मुद्रामा हुन्छ। तेरो मूल्याङ्कन मान्छेमा होइन, अब मुद्रामा हुन्छ। लगानी गर्ने गरी आए तलाई देशले ज्वाइँ झैँ स्वागत गर्नेछ। लगानी गर्न आए तलाई देशले ज्वाइँ झैँ स्वागत गर्नेछ। तैँले पाउने नेपालको सम्पत्ति भने देशले हर्नेछ। तैँले पाउने नेपालको सम्पत्ति भने देशले हर्नेछ। किनकि तँसँग अब रगतको होइन पसिनाको मात्र नाता छ। किनकि तसँग अब रगतको होइन पसिनाको मात्र नाता छ। त पसिना बेच्न विदेश गएर गैर भइस्, त पसिना बेच्न विदेश गएर गैर भइस, त्यसैले अब त गैर मानिसबाट गैर नेपाली भइस, त्यसैले त गैर मानिसबाट गैर नेपाली भइस।
यिनै विविध प्रस्तुतिहरू सँगसँगै आजको हाम्रो यो हिमाली स्वरहरूको 162 श्रृङ्खला यहीँ सम्म। कार्यक्रम बनाउन सहयोग गर्नुभएकोमा अर्जुन प्रधान र विकास विष्टलाई धेरै धेरै धन्यवाद। म सहदेव, जाँदा जाँदै हामीलाई प्राप्त एउटा यो नयाँ लोकगीत हामी सुनाउँदैछौँ। शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना।
तिम्रै दाया बाया फुलमा मौरी घुमिरहेछ। स्वार्थ लुट्नलाई होइन तिमी बाहेकलाई के चाहिँदैन तिम्रै दया बाया तिम्रै दया बाया फुलमा मौरी घुम्ने जीवन भर घुम्छ निर्माया लुट्नलाई होइन तिमी बाहेकलाई के चाहिँदैन तिम्रै दया बाया
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू